سورت البقرہ کی آیت نمبر ہے جی چار، آیت نمبر چار، اس کا ترجمہ مختصر تشریح کے ساتھ انشاءاللہ العزیز آج پڑھیں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. والذین یؤمنون بما انزل الیک وما انزل من قبلک وبالآخرة هم يوقنون، صدق اللہ العظیم. اللہ جل شانہ نے پچھلی آیات میں قرآن پاک کی حقانیت بیان کرتے ہوئے فرمایا تھا، ذالک الکتاب لا ریب فیہ، یہ وہ کتاب ہے جس میں کسی بھی شک و شبہ کی گنجائش نہیں ہے. فرمایا تھا کہ اے میرے بندے، تو مجھ سے دعا کرتا ہے اہدنا الصراط المستقیم، کہ ہمیں سیدھے راستے کی ہدایت دیجئے. تو سن، یہ وہ کتاب ہے ہدل للمتقین، جو سراپا ہدایت ہے تقویٰ والوں کے لیے. یہ جو فرمایا کہ یہ کتاب سراپا ہدایت ہے تقویٰ والوں کے لیے، تو آگے ایک سلسلہ شروع فرمایا ہے جس میں بتایا ہے تقویٰ والے کون ہیں، کن کے بارے میں کہا جائے گا یہ متقی ہیں. تو اس سلسلے میں اللہ جل شانہ نے پانچ صفات ذکر فرمائی ہیں کہ جن کے اندر یہ صفات موجود ہیں وہ تقویٰ والے ہوں گے. ان میں پہلی صفت ذکر فرمائی، الذین یؤمنون بالغیب، جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایسی باتیں اور ایسی خبریں جو ہم نے دیکھی نہیں نہ ہم نے سنی، یا جن کو حواس خمسہ سے یا عقل سے حاصل نہ کیا جا سکے، صرف اللہ کے نبی پر اعتماد کرتے ہوئے ان پر یقین کرنا، ان کی تصدیق کرنا، یہ پہلی صفت ذکر فرمایا، یؤمنون بالغیب. ویقیمون الصلاۃ، اور کل کی پڑھی گئی آیات میں فرمایا تھا کہ تقویٰ والے وہ ہیں جو نماز قائم کرتے ہیں، تھوڑی سی تفصیل اس کی گزری. اور تیسری صفت بیان فرمائی، وَمِمَّا رَزَقْنَاهُمْ يُنفِقُونَ، اور ہم نے جو ان کو رزق دیا ہے اس میں سے وہ خرچ کرتے ہیں. انفاق فی سبیل اللہ، اللہ کے راستے میں خرچ کرنا بہت ہی اعلیٰ اور بہت ہی افضل ترین عمل ہے شریعت کے اعمال میں. یاد رکھنا چاہیے یہ مقصود بھی ہے اور دنیا کی سب سے بڑی دلی بیماری کا علاج بھی ہے. مقصود ہے کیونکہ اللہ جل شانہ بار بار کہتے ہیں اللہ کے راستے میں خرچ کرو، اللہ کو قرض حسن دو. اللہ جل شانہ نے زکوٰۃ واجب کی، صدقہ فطر واجب ضروری، اور یہ طریقہ علاج بھی ہے دنیا سے، دل کے اندر سے دنیا کی محبت کو ختم کرنے کا. اللہ کو راضی کرنے کے لیے خرچ کریں گے تو یہ دل جو ہے وہ دنیا کی محبت سے پاک ہوگا. اور حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے، حب الدنیا راس کل خطیئہ، کہ دنیا کی محبت ساری خرابیوں کی جڑ ہے. اللہ ہمیں دنیا کی محبت سے شفا نصیب فرما دے. یہ کمبخت دل سے نکلتی نہیں ہے، وہ بہت مشکل سے نکلتی ہے. خرچ کرنے کی بات آ جائے نا تو جان پر بن جاتی ہے. اللہ جل شانہ نے کیسے پیارے انداز میں فرمایا، وَمِمَّا رَزَقْنَاهُمْ، جو ہم نے تمہیں رزق دیا ہے اس میں سے، اللہ کہتے ہیں خرچ کرو. लेकिन दिल कहाँ मानता है। वो मिम्मा फरमाया मिन, मिन के माने कुछ हिस्सा दो, सारा नहीं मांग रहे हैं। और कभी अल्लाह ने तौफीक दे दी तो ख्याल होता है कि देखो इतना दे दिया, दूसरे भी समझाने वाले कहते हैं इतना दे दिया, इतना दे दिया। हालांकि सब कुछ तो उन्हीं का दिया हुआ था, जितना दे दो हक अदा नहीं हो सकता। जान दी, दी हुई उन्हीं की थी, हक तो यह है कि हक अदा न हुआ। अल्लाह करे हमारी ये कैफियत हो जाए। एक बुजुर्ग थे, वो समझा रहे थे किसी बात को कि कहता है कितना मैंने दे दिया, कितना खर्च कर दिया, कोई क्या किसी को दे सकता है। इस मौजू पर समझा रहे थे कि समंदर तो आप लोगों ने देखा होगा, हाँ जी, तो समंदर के अंदर लांचें होती हैं बड़ी बड़ी, बड़े बड़े जहाज भी होते हैं लांच, आजकल तो जदीद तरीन उनका भी निज़ाम है, तो वो उसके अंदर लगा हुआ होता है, इंजन लगा हुआ होता है, आगे एक पंखा भी लगा हुआ होता है, और हर लांच के अंदर एक जो है पुराने दौर का हैंड पंप भी लगा हुआ होता है, हमने देखा है। वो क्यों लगाते हैं कि कश्ती जो है वो समंदर के अंदर है और उस हैंड पंप का मुंह जो होता है ना वो बाहर साइड पर होता है, समंदर की साइड पर, कि कभी थोड़ा बहुत पानी का रिसाव अगर हो जाए तो वो जो मल्लाह जो होते हैं या उसके जो ड्राइवर होते हैं चलाने वाले, वो करते हैं शाम को फारिग होकर, अपने काम से फारिग होकर थोड़ा बहुत जो नीचे पानी जमा होता है वो हैंड पंप चला देते हैं, अंदर का पानी निकल करके बाहर जो है वो समंदर में आ जाता है। ये रोज़ करते हैं। जो पुरानी कश्तियाँ होती हैं उनमें ज़रा ज़्यादा पानी आ जाता है, जो नई होती हैं ज़रा उसमें कम होता है, लेकिन ये एक निज़ाम उसके अंदर। अब अगर कोई रात को अपने कश्ती से उतर कर आए बाहर और घर में आकर कहे या लोगों से कहे कि आज मैंने 3 बाल्टी पानी समंदर को दिया, दिया तो है उसने, हैंडपम्प चलाया है, समंदर को पानी दिया, अपनी कश्ती से निकाल के दिया, तो लोग क्या कहेंगे, चल बेवकूफ तू क्या समंदर को पानी दे सकता है, और तू तो अपना बचाव कर रहा था, ये अगर तू इस तरह ना करता तो तेरी कश्ती डूब जाती, पानी उसमें जमा हो जाता, तू अपना बचाव कर रहा है। बिल्कुल इसी तरह कोई देने वाला किसी को क्या दे सकता है, देने वाली ज़ात अल्लाह जल्ला शानू की है। अल्लाह ने हमें तरीक़ा सिखला दिया है कि अपने कल्ब को अपने दिल को दुनिया की मोहब्बत से बचाने का तरीक़ा है ही है कि अल्लाह के रास्ते में ख़र्च करो, वरना अल्लाह पाक दिए जा रहे हैं, दिए जा रहे हैं। हुजूर हदीस पाक है, यदुल्लाह मलआ सहा, अल्लाह के हाथ भरे हुए हैं और अल्लाह सखावत करते जा रहे हैं। और फरमाया हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने, क्या तुमने देखा नहीं कि जब से दुनिया कायम है अल्लाह कितनी नेमतें और कितनी मेहरबानियां लोगों को दिए जा रहे हैं, और फरमाया यह सब मिल करके भी अल्लाह की असल नेमत के अंदर इतनी भी कमी नहीं हुई जितनी के एक परिंदे के समंदर में चोंच मारने से होती है। अल्लाह सबको दे रहे हैं, आम है उनकी नेमतें, इंसान क्या किसी को खिला सकता है पिला सकता है। अल्लाह पाक ने एक तरीक़ा सिखला दिया कि इस तरह करोगे तो अल्लाह तुम्हारे दिल को दुनिया की मोहब्बत से पाक करेंगे। वमिम्मा रज़क़नाहुम युन्फिकून, आज की जो आयत पढ़ी है, फरमाया वल्लज़ीना युमिनूना बिमा उन्ज़िला इलैक वमा उन्ज़िला मिन क़ब्लिक, और मुत्तकी वो लोग हैं जो ईमान रखते हैं उस क़ुरान पर जो आपकी जानिब उतारा गया और उन किताबों पर भी जो आपसे पहले उतारी गई। ये चौथी सिफत जिक्र फरमाई मुत्तकीन की। اس قرآن پر بھی ان کا یقین ہے کہ یہ اللہ کی کتاب ہے، اللہ کا کلام ہے، اور اس سے پہلے جو کتابیں اتاری گئیں، انبیاء کو صحیفے دیے گئے، چار بڑی کتابیں ہیں، تورات، زبور، انجیل، اور چوتھی کتاب یہ قرآن پاک. فرمایا کہ متقین وہ ہیں جو آپ کے اوپر اتاری گئی کتاب کے ساتھ ساتھ آپ سے پہلے جو کتابیں اتاری گئی ہیں اس کا بھی، اس پر بھی وہ ایمان رکھتے ہیں، یقین رکھتے ہیں کہ وہ اپنے دور میں برحق تھیں، سچی تھیں، اللہ کا کلام تھا. یہ اور بات ہے کہ بعد میں لوگوں نے اس میں تحریف کی، اب وہ واجب العمل نہیں رہیں، اب اس پر عمل کرنا صحیح نہیں ہے، وہ منسوخ ہو گئی شریعتیں، لیکن تھیں وہ کتابیں. فرمایا کہ متقین وہ ہیں جو اس پر یقین رکھتے ہیں. ہمارے دین، ہمارے اسلام کا یہ خاصہ ہے کہ یہ سارے انبیاء پر ایمان اور ساری کتابوں پر ایمان. پڑھتے ہیں نا، آمنت باللہ و ملائکتی و کتبہ و رسولہ، سارے رسولوں پر ایمان. تو چوتھی صفت یہ ذکر فرمائی ہے کہ جو ایمان رکھتے ہیں اس کتاب پر جو آپ پر اتاری گئی، اور ان کتابوں پر بھی جو آپ سے پہلے اتاری گئی، کہ وہ برحق تھیں، سچی تھیں، اپنے وقت میں اللہ کا کلام وہ تھیں. یہاں سے ایک اور مسئلہ علماء کرام نے واضح کیا ہے کہ دیکھو، اللہ جل شانہ متقین کی صفات بیان فرما رہے ہیں، تو فرمایا کہ غور کرنے والی بات ہے، آپ غور کریں کہ اس کتاب پر بھی ایمان لاتے ہیں جو آپ پر اتاری گئی ہے، اور ان کتابوں پر بھی جو آپ سے پہلے اتاری گئیں. یہ نہیں کہا کہ ان کتابوں پر بھی جو آپ کے بعد اتاری جائیں گی. کیوں نہیں کہا؟ کیونکہ یہ کتاب آخری کتاب ہے، اور حضور نبی کریم صلی اللہ علیہ وسلم خاتم النبیین، آخری نبی ہیں. اگر کوئی ہو سکتا ہوتا تو اللہ یوں فرماتا ہے کہ ساری کتابوں پر ایمان لاتے ہیں، آپ سے پہلے بھی جو اتری ان پر بھی، اور جو آپ کے بعد اتریں گی ان پر بھی. اور یہ انداز صرف یہی نہیں ہے، بلکہ قرآن پاک میں تقریباً 40-50 مقامات پر یہ انداز ہے کہ اللہ جل شانہ قرآن اور قرآن سے پہلی کتابوں کا ذکر فرما رہے ہیں ایمان کے مقام پر. قرآن کے بعد کسی کتاب کا ذکر نہیں ہے، حالانکہ اگر بعد میں کوئی کتاب آنے والی ہوتی تو اس کی بشارت و خوشخبری زیادہ ضرورت تھی، جیسا کہ سابقہ کتابوں میں حضور صلی اللہ علیہ وسلم کی بشارت اور خوشخبری زیادہ ہے، آپ کی کتاب کی بشارت و خوشخبری زیادہ ہے. لیکن پورے قرآن پاک میں تقریباً 50 کے قریب آیات اس طرح کی ہیں جن میں اللہ جل شانہ نے ایمانیات میں اس کتاب پر ایمان اور اس سے پہلی کتابوں پر ایمان کا تذکرہ فرمایا ہے. یہ دلیل ختم نبوت ہے کہ نبوت آپ پر ختم ہو چکی ہے، اب کوئی نبی نہیں آئے گا اور کوئی کتاب بھی نہیں آئے گی. یاد رکھنا چاہیے، یہ ختم نبوت کا مسئلہ جو ہے یہ ضروریات دین میں سے ہے، یعنی ہمارے دین کی ضروری چیزوں میں سے یا بدیہی چیزوں میں سے ہے. اصل میں یہ مرزائی جو ہے نا، مغالطہ دیتے ہیں، کیا بتائیں آپ کو، اور سادہ آدمی جو ہوتا ہے ان کے چکر میں آ جاتا ہے. مغالطہ کیسے دیتے ہیں؟ یار ہم نماز بھی پڑھتے ہیں، قرآن بھی پڑھتے ہیں، تلاوت بھی کرتے ہیں، حضور صلی اللہ علیہ وسلم کو بھی مانتے ہیں، آپ کی سنتوں پر بھی عمل کرتے ہیں، سارے دین کے کام نہیں کرتے، ایک مسئلے کی وجہ سے تم لوگ جو ہے وہ فوراً کہتے ہو یہ مسلمان نہیں ہے، یہ کوئی بات ہوئی؟ اس طرح کی باتیں کرتے ہیں. آپ ذہن میں رکھو، مثال اس کی یوں سمجھو کہ ایک بڑا سا کین ہو، آدھا کین اس میں دودھ بھرا ہوا ہو، اور دو جگ اس کے اندر عرق گلاب بھی ہو، اور دو چار گلاس اس میں شہد بھی کوئی ڈال دے، اور کوئی اچھی چیز بتاؤں؟ ٹھیک ہے، لیکن یہ بھرنے کے بعد ایک قطرہ پیشاب بھی ملا دے اس کے اندر، تو پینے کے لیے کوئی تیار ہوگا؟ کیوں؟ بولو کہ لو भाई कतरा पेशाब तो है, बाकी तो सारी जमजम है, दूध है, जमजम मिला दिया, दूध है, शहद है, फला फला चीज है, एक कतरा पेशाब से क्या होता है? तो एक छोटा सा बच्चा भी उसको कहेगा दफा हो तुम्हारी बात, हम पियेंगे हमारे सामने उसमें कुत्ते ने पेशाब किया। बिल्कुल यही हाल है, बिल्कुल यही हाल है। सारी बातों की तस्लीम करने के बावजूद अगर खत्म नबूवत के बारे में उसके दिल में जर्रा बराबर भी शक व शुबे की बात है तो समझो कि उसका सारी नमाज, रोज़ा, हज, ज़कात सब कुछ वो सारा का सारा गंदगी का ढेर है। वो आपको मुगालता देता है, चक्करबाजी देता है। वैसे भी हमारे फुकहा हज़रात तालिब इल्मों को हमें मदारिस में समझाते हैं, नतीजा हमेशा अर्ज़ल के ताबे होता है। एक जुमला है, बहुत बुनियादी चीज़ है, नतीजा हमेशा अर्ज़ल के ताबे होगा, यानी किसी चीज़ का जो नतीजा आएगा ना उन सारे मजमुओं में जो गंदी तरीन चीज़ है उसके मुताबिक आएगा। जैसे खुद आपने ड्रम देखा कि शहद भी है, दूध भी है, जमजम भी है और केवड़ा भी उसके अंदर मिलाया हुआ है और के गुलाब भी मिलाया, लेकिन एक कतरा पेशाब है, नतीजा जो आएगा पेशाब वाला आएगा। ये उसूल है, बुनियादी चीज़ है, मनफी उसका असर ये होता है। तो ख़त्म नबूवत का मसला जो है बहुत ही बुनियादी मसला है। जो ख़त्म नबूवत का मुनकिर है उसका कोई ताल्लुक नहीं है इस्लाम से, मुसलमानों से, बल्कि वो मुर्तद है, क्योंकि नबूवत का इनकार, ख़त्म नबूवत का इनकार कलमा पढ़ने के बाद उसने किया है ना, तो कलमा पढ़ते मुसलमान हुआ। अब जो कहता है ख़त्म नबूवत के बारे में कि मैं इसको नहीं मानता, ये इसके बारे में शुबा रखता है, तो वो मुर्तद हुआ, मुर्तद हुआ। शरी अहकाम अगर जारी हों इस्लामी हुकूमत के अंदर तो वो तो काबिल कत्ल के काबिल है। चे जाए कि हम समझें कि सारी बातें तो वो मानता है, एक छोटी सी बात नहीं मानता, तो ये कैसे कहते हैं कि मुसलमान नहीं है, नमाजें ऐसी पढ़ते हैं, शक्लें इनकी देखो, मस्जिदें उन्होंने बनाई हुई हैं, कुरान पाक छापते भी हैं, अपने पास रखते भी हैं। शैतान डालता नहीं इस तरह की बातें। नतीजा हमेशा अर्ज़ल किताबें होता है। ख़त्म नबूवत के लिए तकरीबन 100 आयात ऐसी हैं जिससे हुजूर सल्लल्लाहु अलैहि वसल्लम की ख़त्म नबूवत बिल्कुल वाज़ह तौर पर साबित होती है कि अब आखिरी नबी हैं। इसी तरीके से 200 हदीसें मरफू रवायतें हुजूर सल्लल्लाहु अलैहि वसल्लम की हैं जिनमें साफ साफ फरमाया गया अना खातमुन नबीयीन ला नबिय्या बादी, मैं खातमुन नबीयीन हूँ, मेरे बाद नबी नहीं है, सबसे आखिर में आया हूँ। मेरी मिसाल ऐसी है जैसे किसी मुकम्मल शुदा इमारत की एक ईंट रह गई थी और वो मैं रख दिया गया हूँ, इमारत मुकम्मल हो गई। तो इस आयत के अंदर गौर करने से साफ साफ मालूम हो रहा है कि अल्लाह फरमा रहे हैं कि मुत्तकीन वो लोग हैं जो ईमान लाते हैं उस किताब पर जो आप पर उतारी गई और उन किताबों पर भी जो आपसे पहले उतारी गई कि वो बरहक थी, सच्ची थी, अपने दौर में अल्लाह ने उतारी, अल्लाह का कलाम था सब कुछ, लेकिन बाद का तस्करा नहीं किया। और पांचवी सिफत बयान फरमाई वबिल आखिरती हम यूकिनून, और जो आखिरत का यकीन रखते हैं। ईमान और यकीन में थोड़ा सा फ़र्क है, ईमान के मुकाबले में इनकार है, ईमान के मुकाबले में इनकार है, कुफ्र है, और यकीन के मुकाबले में शक व शुबा है। जिस चीज़ से शक व शुबा को दूर कर दिया जाए वो यकीनी चीज़ होती है। ईमान कहते हैं ना तस्दीक करना, उसके मुकाबले में इनकार आता है, कुफ्र आएगा। तो फरमाया कि जो आखिरत पर यकीन रखते हैं, आखिरत से मुराद मरने के बाद वाली ज़िंदगी, बरहक है, सच्ची है, आलम बरज़ख़ से ही मामलात शुरू हो जाते हैं, कब्र का अज़ाब भी उसमें दाखिल है, फिर सारी कायनात का झिंझोड़ दिया जाना, हर चीज़ टूट फूट का शिकार और सारी चीज़ें ख़त्म, यहाँ तक कि हामिले ने अर्श भी, वो भी मौत की घाट उतर गए, फिर अल्लाह जल्ला शानू दोबारा सबको ज़िंदा फरमाएंगे, अपने सामने पेश करेंगे। फ़मन यअमल मिसक़ाल ज़र्रतिन खैरन यरा, हिसाब व किताब होगा, ज़र्रा के बराबर भी अच्छाई की है वो भी देखेगा, ज़र्रा के बराबर बुराई की है वो भी उसे देखेगा, फिर उसके बाद जन्नत जहन्नम, ये सारे आखिरत के अहवाल हैं। फरमाया कि आखिरत पर वो यकीन रखते हैं, शक व शुबा की गुंजाइश नहीं इसमें। ये पांच सिफात जिक्र फरमाई, फरमाया कि ये लोग तकवा वाले हैं और ये किताब उनके लिए हिदायत का ज़रिया होगी, हुदल्लिल मुत्तकीन। इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हु और हज़रत इब्ने मसूद रज़ी अल्लाह तआला अन्हु दोनों से रवायत है کہ یہ جو ارشاد فرمایا ہے والذین یؤمنون بما انزل الیک وما انزل من قبلک, اور اس سے پہلے بھی ایمان کا تذکرہ ہے, تو فرماتے ہیں کہ الذین یؤمنون بالغیب سے لے کر کے مما رزقناهم ينفقون تک, فرمایا اس سے وہ متقی مراد ہیں جو حضور صلی اللہ علیہ وسلم کے دور میں کفر و شرک سے توبہ کر کے ایمان لے آئے. اور آگے والی آیت کے بارے میں فرماتے ہیں کہ اس کا تعلق ان متقین حضرات سے ہے جو پہلے کسی اور دین پر تھے, یہودی تھے, عیسائی تھے, دین برحق اپنے اپنے وقت میں جو دین تھا, اس سے پھر ایمان میں آئے ہیں, حضور صلی اللہ علیہ وسلم کی تصدیق کی ہے, ایمان لانے والے ہوئے ہیں. وہ کہتے ہیں یہ دونوں کا مجموعہ یہ ہے. آگے جو ہے اس تقوی کا, ان تقوی والوں کا, ان اوصاف والوں کا نتیجہ ذکر فرمائے جس کو کل پڑھیں گے. اللہ جل شانہ سے دعا ہے اللہ پاک تقوی والوں کی صفات جو ذکر فرمائی ہیں ہمارے اندر بھی اللہ پیدا فرمائے, ہمیں بھی کامل ایمان نصیب فرمائے. اللہ پاک اپنے سارے معاملات میں کتاب اللہ سے رہنمائی لینے کی توفیق نصیب فرمائے, اور اللہ ہم سب کو اپنے دربار میں قبول فرمائے. الحمدللہ حمدًا کثیرًا.